यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। चालू आर्थिक वर्षमा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने सरकारको निर्णय। स्थानीय तहहरूद्वारा आगामी आर्थिक वर्ष 2081-82 बजेट सार्वजनिक। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहनुभएका चीनका उपविदेश मन्त्री सुन वेइतुङद्वारा शिष्टाचार भेट। राष्ट्रिय परिचय पत्र वितरण सहज हुने गरी व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीहरूलाई गृह मन्त्रालयको निर्देशन। र अत्यधिक गर्मीका कारण हज यात्राको क्रममा यस वर्ष 1300 भन्दा बढ़ीको मृत्यु भएको साउदी अरेबियाको पुष्टि। प्रतिनिधि सभाको आजको बैठकमा पनि विनियोजन विधेयक 2081 अन्तर्गत मन्त्रालयगत विविध विषयको छलफलमा उठेका विषयमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिने क्रम जारी रहेको छ। छलफलमा उठेका विषयमा उठेका प्रश्नको जवाफ दिनुहुँदै उप प्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मनसून पूर्व तयारीतर्फ सरकार चनाको रहेको र तीनै तहका सरकारको सहकार्य तथा समन्वयमा मनसूनजन्य विपदबाट आइपर्ने जोखिमको सामना गर्ने गरी तयारी गरिएको बताउनुभयो। उप प्रधानमन्त्री लामिछानेले सीमा क्षेत्रका नागरिकहरूलाई सहज रूपमा आवत जावत गर्न दिनेतर्फ गृह मन्त्रालय र सम्बन्ध निकायहरू चनाको रहेको बताउनुभयो। यस्तै बैठकमा छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री वर्षमान पुनले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको विषय प्रक्रियामा रहेकोले बोर्डले छिटै नै प्रक्रिया अनुसार व्यावसायिक र दक्ष व्यक्ति अध्यक्षका रूपमा पाउने बताउनुभयो। अर्थमन्त्री पुनले पूँजी बजार अर्थतन्त्रको ऐना भएकोले मौद्रिक नीतिलाई खुकुलो गर्दै शेयर बजारलाई उत्साहित र लयमा फर्काइने पनि बताउनुभयो। यस्तै आजको बैठकमा आफ्नो मन्त्रालय अन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले विद्युत उत्पादन र त्यसको निर्यातलाई बजेटमा विशेष जोड़ दिएको उल्लेख गर्नुभयो। यस्तै बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रको मुख्य चुनौतीका रूपमा रहेको पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनका लागि पर्याप्त बजेट विनियोजन आवश्यक रहेको बताउनुभयो। स्वास्थ्य मन्त्री यादवले स्वस्थ जीवनशैली र रोग लाग्दा उपचार हुने सुनिश्चितताका लागि मन्त्रालय तत्पर रहेको आधारभूत स्वास्थ्य सेवा निशुल्क र विशेषज्ञ स्वास्थ्य सेवा बीमा मार्फत गर्ने रणनीतिका साथ सरकार अघि बढ़ेको बताउनुभयो। यस्तै छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले संविधानले प्रत्याभूत गरेका व्यवस्थाहरू कार्यान्वयन गर्न राज्यले अवलम्बन गरेका नीतिहरू कार्यान्वयन र अन्तर्राष्ट्रिय रूपमा गरेका प्रतिबद्धताहरू पूरा गर्न आवश्यकताका आधारमा बजेट प्रस्ताव गरेको बताउनुभयो। बैठकमा छलफलमा उठेका विषयमा जवाफ दिँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङले आफ्नो मन्त्रालयले कुनै जात धर्म र सम्प्रदाय विशेष बजेट विनियोजन नगरेको स्पष्ट पार्नुभयो। मन्त्री तामाङले अन्तर्राष्ट्रिय विमानस्थलहरूमा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूको सेवा विस्तार गरी उडान संख्या वृद्धि गर्न अध्ययन भइरहेको उल्लेख गर्नुहुँदै हवाई भाडालाई समसामयिक परिमार्जन तथा हवाई भाडामा समानता र एकरूपता कायम गर्नका लागि पनि अध्ययन भइरहेको बताउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा तिल गंगा नेत्र विश्वविद्यालय विधेयक 2081 पेश गरिएको छ। सभाको आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले उक्त विधेयक पेश गर्नुभएको हो। बैठकले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत गरेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। राष्ट्रिय सभाको अर्को बैठक यही असार 13 गते बिहिबार दिउँसो 1:15 बजे बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले भ्रष्टाचारका विभिन्न काण्डहरूमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कड़ा कार्यवाही गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ। बैठकको विशेष समयमा बोल्दै सांसद जक्कु प्रसाद सुवेदीले उच्च ओहदामा रहेका व्यक्तिहरूको नाम भ्रष्टाचारको मुद्दामा जोड़िनु सुखद नभएको भन्दै भ्रष्टाचारका विभिन्न काण्डहरूमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कड़ा कार्यवाही गर्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै सांसद कमला पन्तले भ्रष्टाचार अधिकारलाई न्यूनीकरण गर्दै सुशासन प्रवर्धन गर्ने कार्यमा प्रशासनिक र राजनीतिक क्षेत्र दुवै कटिबद्ध हुनुपर्ने बताउनुभयो। सांसद सुमित्रा विसीले संसदका आन्दोलनरत कर्मचारीहरूका जायज माग सम्बोधन गर्न गठित समितिले चाँडो भन्दा चाँडो निष्कर्ष निकाल्नुपर्नेमा जोड़ दिनुभयो। सांसद राजेन्द्र लक्ष्मी गैरीले नागरिकलाई सरल र सहज रूपमा स्वास्थ्य उपचार गर्ने गरी स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी र औषधिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेले छाउगोठमा हुने गरेका महिलामाथिको हिंसाप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको र आगामी दिनमा यस्ता घटना हुन नदिन सचेत रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा गृहमन्त्री लामिछानेले सांसदहरूले विशेष समयमा उठाउनु भएको प्रश्नहरूको जवाफ दिनुहुँदै अछाममा गत असार 4 गते 16 वर्षकी बालिका छाउगोठमा बलात्कृत भएको घटनाको विवरण सभालाई जानकारी गराउनुभयो। गृहमन्त्री लामिछानेले पीड़ित किशोरीको उपचार भइरहेको र घटनामा संलग्न एकजनालाई पक्राउ गरिएको भन्दै महिला तथा बाल बालिकामाथि हुने कुनै पनि हिंसामा शून्य सहनशीलता कायम गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको बताउनुभयो। उप प्रधान एवं गृहमन्त्री रवि लामिछानेले छाउपडी लगायत कुप्रथा अन्त्यका लागि प्रभावकारी कानून निर्माण गर्न सरोकारवाला मन्त्रालय बीचको समन्वयमा समिति बनाइने बताउनु भएको छ। अछाममा छाउपडी गोठमा किशोरीमाथि बलात्कार भएको घटनाका सम्बन्धमा आज गृह मन्त्रालयमा महिला जनप्रतिनिधि र अभियन्ता संघको छलफलमा उहाँले यस प्रकारका घटना हुन नदिनका लागि प्रभावकारी कदम चालिने स्पष्ट पार्नुभयो। उप प्रधानमन्त्री लामिछानेले समितिको सिफारिशका आधारमा कुप्रथा निर्मूल पार्न सरकारले प्रभावकारी योजना बनाउने उल्लेख गर्नुभयो। राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समितिको बैठकले मीडिया काउन्सिल विधेयकमाथि सरकारसँग छलफल गरेर मात्रै अघि बढ़ने निर्णय गरेको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूबीच मीडिया काउन्सिल विधेयकमा काउन्सिलको पदाधिकारी सिफारिश योग्यता र गठनका सम्बन्धमा सहमति जुट्न नसकेपछि सरकारसँग छलफल गरेर अघि बढ़ने निर्णय गरेको हो। सरकारले भूकम्पको कारण भएको क्षतिको पुनर्निर्माण र पुनस्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने 8.1 मिलियन पाउण्ड बराबरको अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले स्थानीय पूर्वाधार कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशमा पछिल्लो पटक गएको भूकम्पको कारण भएको क्षतिको पुनर्निर्माण र पुनस्थापनाका लागि बेलायत सरकारबाट प्राप्त हुने थप 8.1 मिलियन पाउण्ड बराबरको अनुदान स्वीकृत गर्ने निर्णय गरेको बताउनुभयो। मन्त्री शर्माले विश्व बैंकबाट उपलब्ध हुने 80 मिलियन अमेरिकी डलर सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय भएको पनि जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले भ्रष्टाचारको मुद्दा लागेपछि कानून बमोजिम स्वतः निलम्बनमा पर्नुभएका मुख्य सचिव डाक्टर वैकुण्ठ अर्याललाई विशेष पद सृजना गरी राष्ट्रिय योजना आयोगमा सरुवा गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयो।
नेपाल सरकारका मुख्य सचिव डाक्टर वैकुण्ठ अर्याल विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानून बमोजिम उहाँ स्वतः निलम्बन हुनुभएको छ। हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्य सचिव सरहको विशेष पद सिर्जना गरी उहाँलाई उक्त पदमा सरुवा गर्ने भन्ने निर्णय क्याबिनेटको बैठकले गरेको छ। मुद्दा अवधिभर उहाँको पद स्वतः निलम्बनमा हुन्छ, त्यसकारण त्यो पद रिक्त भएको अवस्था होइन। एकातिर उहाँ निलम्बनको अवस्थामा हुनुहुन्छ, अर्कोतिर पद रिक्त भएको छैन, त्यसकारण हामीले कायम मुकायम गर्न अथवा रिकन्फर्म गर्न अरू कुनै गर्नलाई पनि एउटा बाटो नखुल्ने भएको कारणले गर्दा पनि यो विशेष पद सिर्जना गरिएको हो र उहाँको अवधिभर यो विशेष पद रहन्छ। उहाँको अवधि सिद्धिपछि विशेष पद स्वत हट्छ।
सरकारले आर्थिक वर्ष 2080-81 स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ। सरकारले 87.35 करोड़ 29 लाख रूपियाँ विनियोजन भएकोमा 93% हुने गरी बाँकी रकम 16.79 करोड़ 22 लाख रूपियाँ स्थानीय तहमा हस्तान्तरण गरेको मन्त्री शर्माले जानकारी दिनुभयो। यस्तै सरकारले विद्युतीय नियमन आयोगको रिक्त अध्यक्ष पदमा डाक्टर रामप्रसाद धिताल, सदस्य पदमा डाक्टर मधुसूदन अधिकारी र झमक प्रसाद शर्मालाई नियुक्त गर्ने, राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक पदमा राजेन्द्र प्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहनुभएका चीनका उपविदेश मन्त्री सुन वेइतोङले शिष्टाचार भेट गर्नु भएको छ। सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो। आगामी दिनमा नेपालले सन् 2026 अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने उद्देश्य राखेको उल्लेख गर्नुहुँदै त्यसलाई सफल तुल्याउनका लागि चीनको सहयोग आवश्यक पर्ने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो। जनवादी गणतन्त्र चीनका उपविदेश मन्त्री सुनले सन् 2025 नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको 70 वर्षगाँठका अवसरमा नेपालको पर्यटन प्रवर्धन र चिनिया पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले भिजिट नेपाल 2025 मनाउने निर्णय गरेको जानकारी गराउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एक किसिम विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति
स्मार्ट। अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। गृह मन्त्रालयले राष्ट्रिय परिचय पत्र वितरण प्रभावकारी र सहज हुने गरी व्यवस्था मिलाउन सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै पहिलो चरणमा तोकिएका 28 जिल्लामा भीड़ बढ़ेको र ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरूलाई सेवा लिन असहज भएको गुनासो आएकोले समस्याको पहिचान गरी सम्बोधन गर्न निर्देशन दिएको हो। मन्त्रालयले आफ्नो हेरचाह आफै गर्न नसक्ने व्यक्ति, अशक्त, असहाय र 90 वर्षमा ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य नभएकाले सोही अनुसार व्यवस्था मिलाउन पनि अनुरोध गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। साउदी अरबले हज तीर्थयात्राको क्रममा यो वर्ष अत्यधिक गर्मीका कारण 1301 जनाको मृत्यु भएको जनाएको छ। साउदी सरकारले साउदी अरबको स्वास्थ्य सेवा तथा सुविधाले यस वर्ष गर्मीका कारण बिरामी परेका सबै मामिलालाई सम्बोधन गरेको र केही व्यक्तिहरू अझै पनि हेरचाहमा रहेको जनाउँदै दुर्भाग्यवश मृतकको संख्या 1301 पुगेको जनाएको छ। मृत्यु हुने मध्ये 83% अनधिकृत रूपमा हज गर्न गएका थिए। उनीहरूमध्ये धेरैले पर्याप्त आश्रय वा आराम बिना सूर्यको तातो प्रकाशमा लामो दूरी पैदल हिँडेको साउदी अरबका सरकारी अधिकारीहरूले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। आज मक्काको तापक्रम 125 डिग्री फरेनहाइट पुगेको थियो।
अर्थमन्त्री वर्षमान पुनले दक्ष र व्यावसायिक व्यक्तिलाई सरकारले छिट्टै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा सोमबार मन्त्रालय अन्तर्गतको बजेटमा उठेका प्रश्नको जवाब दिने क्रममा सांसदहरूले बोर्ड अध्यक्षको नियुक्ति बारे राखिएको जिज्ञासाको जवाब दिँदै अर्थमन्त्री पुनले 19 आवेदक मध्येबाट छनौट समितिले 5 जनाको नाम सर्ट लिस्ट गरेको र त्यसमध्ये 2 जना मात्र प्रस्तुतिकरणका लागि उपस्थित भएकोले यस्तो अवस्थामा के गर्न सकिन्छ भन्ने बारे महान्यायाधिवक्ताको कार्यालयसँग राय मागिएको जानकारी दिनुभयो। उनले दावेदारहरू मध्येबाट व्यावसायिक र दक्ष व्यक्तिलाई सरकारले छिटै बोर्ड अध्यक्ष नियुक्ति गर्ने जानकारी समेत बैठक समक्ष दिनुभयो। मन्त्री पुनले समितिले प्रस्तुतिकरणमा सहभागी भएका सन्तोष नारायण श्रेष्ठ र मुक्ति नारायण श्रेष्ठ मध्ये एकलाई त्यसमा बाँकी 3 बाट 1 जना थप गरेर वा सर्टलिस्टमा परेका सबै 5 जनालाई सिफारिश गर्ने भन्ने विषयमा महान्यायाधिवक्ताको कार्यालयसँग राय मागिएको उल्लेख गर्नुभयो। कानूनी राय आउने बित्तिकै समितिले सरकारलाई सिफारिश गर्नेछ र सरकारले त्यसबारे छिटै आवश्यक निर्णय लिने अर्थमन्त्रीले उल्लेख गर्नुभयो।
अब खेल समाचार। अझै बमबाट
सहना प्रधान स्मृति U19 महिला तथा पुरुष भलिबल च्याम्पियनशीपमा पुरुषतर्फ सुदूरपश्चिम प्रदेशले विजयी शुरूआत गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कबड हलमा सोमबार सुदूरपश्चिमले कर्णाली प्रदेशलाई 3-1 सेटमा हरायो। यसै गरी सोमबार सम्पन्न महिलातर्फका खेलमा कोशी र बागमती प्रदेशले जीत हासिल गरेका छन्। कोशीले कर्णालीलाई 3-0 तथा बागमतीले गण्डकीलाई 3-0 पराजित गरे। वेस्ट इण्डिजमाथि जीत दर्ता गर्दै दक्षिण अफ्रिका आईसीसी T20 विश्वकप 2024 सेमी फाइनलमा प्रवेश गरेको छ। सुपर 8 चरणको आफ्नो अन्तिम खेलमा सोमबार 3 विकेटको जीत निकालेको दक्षिण अफ्रिका सोम विजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको हो। डकवर्थ लुइसका आधारमा 17 ओभरमा 123 रनको लक्ष्य दक्षिण अफ्रिकाले 5 बल बाँकी छँदै पूरा गरेको हो।
अब मौसम आगामी 24 घण्टामा कोशी मधेश बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र कोशी मधेश बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। चालू आर्थिक वर्षमा स्थानीय तहलाई हस्तान्तरण हुन बाँकी वित्तीय समानीकरण अनुदानको रकम हस्तान्तरण गर्ने सरकारको निर्णय। स्थानीय तहहरूद्वारा आगामी आर्थिक वर्ष 2081-82 बजेट सार्वजनिक। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहनुभएका चीनका उपविदेश मन्त्री सुन वेइतुङद्वारा शिष्टाचार भेट। राष्ट्रिय परिचय पत्र वितरण सहज हुने गरी व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीहरूलाई गृह मन्त्रालयको निर्देशन। र अत्यधिक गर्मीका कारण हज यात्राको क्रममा यस वर्ष 1300 भन्दा बढ़ीको मृत्यु भएको साउदी अरेबियाको पुष्टि। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।